अच्छा गानी साहब, यानी अगर मैं तो कहता हूँ कि इस्लामी हुकूमत होती ना तो आपको कैद की सज़ा तो कम है, तो आप खुद यानी वो आला सज़ा मिलनी चाहिए थी जो आपने कुरान मजीद के साथ हशर किया है। दो मिसालें मैं आपको दूंगा कि एक तो आपने कुल अल्लाह अहद का जो तर्जुमा किया है वो आपने कर दिया जी कि वह अल्लाह ताला सबसे अलग है। यानी ये अहद का तर्जुमा किसी अरबियत की रूह से या किस रूह से आपने किया है। इसी तरह गुसान अहवा का तर्जुमा है तो वो आपने सरसब्ज शादाब का कर दिया है, हालांकि मौलाना इस्लाही जिनको आप अपना उस्ताद मानते हैं उन्होंने एक दूसरी जगह इसका तर्जुमा जो है वो कूड़े से किया है। कितने ही मुफस्सिरीन हैं, उर्दू का कोई मुफस्सिर नहीं है जिसने ये तर्जुमा जो है वो किया हो जो आपने किया है। तो ये जो ये तहरीफ की सूरत नहीं है, ये तहरीफ नहीं है तो क्या है?
हालांकि पहले तो कटारे में खड़ा करके वो सज़ा दे देनी चाहिए जिसके बारे में आप फरमा रहे हैं। ये इस दौर में और भी बहुत सी चीज़ों पर सज़ाएँ दी जा रही हैं, तो ये काम भी कर डालना चाहिए। कुरान मजीद का जब आप तर्जुमा करते हैं तो ये हो सकता है कि एक मुतबादल तर्जमे से आप कहीं इख्तलाफ करें। ये जिस आपने सूरह इखलास के तर्जमे का हवाला दिया ये तो मौलाना अमीन हसन इस्लाही का तर्जमा है, इस वजह से इसमें तो फिर उनके लिए भी सज़ा का ऐलान करना पड़ेगा।
तो हम तो यानी दोनों को तहरीफ मान रहे हैं, हम तो एक को नहीं मान रहे, आपने की है तो उन्होंने की।
ये तहरीफ नहीं है, बल्कि कभी हम लफ्ज़ का तर्जमा लफ्ज़ के लिहाज से करते हैं, कभी लफ्ज़ के मिसदाक के लिहाज से तर्जमा करते हैं। यानी अहद वाहिद के मानी में नहीं है, ये अल्लाह की अहदियत को बयान करता है, यानी वो यकता है, वो यगाना है। तो यकताई और यगानगी को यकता और यगाना के लफ्ज़ में बयान किया जा सकता है, और उर्दू मुहावरे के मुताबिक वो सबसे अलग है में भी बयान किया जा सकता है। तो इस वजह से ये कोई तहरीफ नहीं है।
देखिए असल में तो यहाँ बयान करने का मकसद ये है कि अल्लाह का अकेला होना मकसद है बयान का, क्योंकि अगली उसकी आयात भी देख लीजिए और जिस मफहूम में ये बयान की, जिस माशरे के सामने ये बयान किया जा रहा है उसका तो इश्काल ये है ना कि अल्लाह ताला, वो भी ये मानते हैं कि अल्लाह ताला अकेला है, सबसे बड़ा है, लेकिन ये जो माबूद है उनके साथ है। तो कैसे आप मिसदाक
इसी को यकता और यगाना कहते हैं
सर?
यानी यकदाई और यगानगी का मतलब ही ये है कि अल्लाह ताला जैसा कोई नहीं है। वो माबूद होने के लिहाज से, वो इस कायनात का बादशाह होने के लिहाज से, वो खल्क व अमर का मस्तर होने के लिहाज से बिल्कुल तनहा है। तो तन्हाई, यगानगी और यकताई को बयान करने के लिए मुख्तलिफ असालीब मुख्तलिफ ज़बानों में इख्तियार किए जाते हैं। एक ये उसलूब भी है, आप कह सकते हैं कि नहीं ये उसलूब बेहतर नहीं है, कोई दूसरा इख्तियार कर लेना चाहिए। तो आप देखें अल बयान में मैंने इसको इख्तियार नहीं किया, ये मौलाना अमीन हसन इस्लाही का इख्तियार था और मेरे नज़दीक इसमें कोई गलती नहीं है। गुसान अहवा के बारे में ये गुजारिश है कि कुरान मजीद में भी और अरबी ज़ुबान भी जितनी कुछ मैं जानता हूँ उसमें बहुत से अल्फाज ऐसे हैं कि जो बिल्कुल तजाद के साथ इस्तेमाल हो जाते हैं, यानी एक ही लफ्ज़ एक मानी रखता है और उसके बिल्कुल मुतजाद मफहूम में भी इस्तेमाल हो जाता है। तो यही गुसान का मामला है। इस पर मौलाना हमीदुद्दीन फराई ने अपनी तहकीक बयान की है इसी सूरा की तफसीर में, वो तहकीक आप पढ़ लीजिए, उसके दलाइल उन्होंने दिए हैं। ये बताया है कि इसमें अहवा की सिफत क्या किरदार अदा कर रही है, मौका कलाम क्या किरदार अदा कर रहा है। इस तरह की चीज़ों को तहरीफ नहीं कहा करते, एक साहिब इलम से आप इख्तलाफ कर सकते हैं। मैंने जाँच परख कर देखा कि उनकी ये राय ठीक है, इसी राय को मेरे जलीलुल कदर उस्ताद मौलाना अमीन हसन इस्लाही ने अपनी तदब्बुर कुरान में इख्तियार किया। ऐसी बहुत सी मिसालें दी जा सकती हैं कि जिसमें आप देखिए कि मौलाना अशरफ अली थानवी साहब ने एक तर्जमा किया है, या मौलाना महमूदुल हसन ने किया है, या डिप्टी नज़ीर अहमद ने किया है, या मौलाना सैयद अबरारा साहब मौदूदी ने किया है, और वो तर्जमा इससे पहले के लोगों ने किया हुआ। तो इसको देख कर इस तरह की वहशत पैदा होना या ये फतवा लगा देना कि ये कोई कुरान में तहरीफ हो गई है, कुरान मजीद को एक मुसलमान दयानतदारी के साथ समझना चाहता है तो बाज़ औक़ात एक राइज उसलूब को छोड़कर वो अपनी बात को किसी दूसरे उसलूब में बयान करता है। ये असालीब का इख्तलाफ है। गुसान अहवा के बारे में ये बिल्कुल ठीक है कि चूँकि वो आम तौर पर किसी चीज़ के बिल्कुल पैमुर्दा हो जाने के लिए, ख़त्म हो जाने के लिए, खाशाक हो जाने के लिए इस्तेमाल होता है और इसके बरक्स भी इस्तेमाल होता है, तो ज़्यादा गलबा उसका रहा। इस पर बड़ी तफसीली बहस की है, मजमूआ तफासीर फराही में आप उसको देख सकते हैं, उर्दू में देखना चाहें और अगर आप अरबी में देखना चाहें तो इसी सूरा की तफसीर में आप उसको देखते हैं। सूरा आला की तफसीर अलग से छपी हुई भी मौजूद है, उसमें मौलाना हमीदुद्दीन फराही ने इसके दलाइल दे दिए हैं। इमाम फराही के बारे में आप ये बात नहीं कह सकते, और मेरा ख्याल है कोई साहिब इल्म भी इसको सुनना पसंद नहीं करेगा, कि वो कुरान मजीद में तहरीफात किया करते थे। ज़्यादा से ज़्यादा आप ये कह सकते हैं कि उनकी फ़लाँ राय हमारे नज़दीक ठीक नहीं है اور ہم اس کے یہ دلائل.
لیکن سر آپ اصول یہ آپ نے خود بیان کیا ہے کہ قرآن کے صرف وہ معنی لیے جائیں گے جو معروف ہیں, یہ آپ کا اصول ہے اور یہ آپ کا مسئلہ بھی ہے. آپ جو اصول آپ بیان کرتے ہیں اس پہ عمل نہیں کرتے. اصول ایک طرف آپ یہ بیان کر رہے ہیں کہ معروف معنی لیے جائیں گے, خود غیر معروف معنی.
دیکھیے پہلی چیز تو یہ ہے کہ اس جرم کا ارتکاب اصل میں میں نے کیا نہیں تھا, یہ مجھ سے پہلے کچھ بزرگ کر چکے تھے, پہلی بات یہ ہے. دوسری چیز یہ ہے کہ معروف معنی کیسے متعین ہوں گے. ظاہر ہے کہ جو عربی زبان میں کسی لفظ کا معروف مفہوم ہے وہ شائع و ضائع ہوتا ہے, شائع و ضائع مفاہیم ہی کے مطابق قرآن مجید کی تفسیر کی جاتی ہے. کسی جگہ کے اوپر اگر یہ معلوم ہوتا ہے کہ غلطی لگ گئی ہے لوگوں کو کسی مفہوم کو بیان کرنے میں, تو کوئی محقق اپنی تحقیق بیان کرے گا, اور اس کے بعد قرآن مجید کے جو معروف مفاہیم پر مبنی آیت ہے وہی اصل میں فیصلہ کن کردار ادا کرے گی. تو مولانا حمید الدین فراہی نے اسی اصول کے اوپر اس لفظ کی تنقید کی ہے, اس کی تحقیق بیان کی ہے, اور پھر یہ بتایا ہے کہ یہ کیسے فراموش ہو گیا. یعنی لوگوں کے اوپر بعض اوقات کسی مفہوم کا غلبہ ہو گیا, انہوں نے اس کو بیان نہیں کیا. یوں نہیں ہے کہ یہ مفہوم معروف نہیں ہے, یوں ہے کہ قرآن مجید میں اس کو لینے کا معاملہ اس طرح سے معروف نہیں رہا. تو ایک ہے زبان کے اندر کیا چیز معروف ہے اور کیا چیز شاذ ہے, اس کو تو انہوں نے بیان کر دیا کہ یہ معروف مفہوم ہے, اس کے بہت سے نظائر دے دیے. لیکن یہ کہ قرآن کے مترجمین نے عام طور پر چونکہ اس کو قبول نہیں کیا تو یہ خیال ہوتا ہے کہ شاید یہ شاذ مفہوم.
اسی گفتگو میں آپ نے کوئی درجن ایک بار تو جو ہے وہ مدارس کو تنقید کا نشانہ بنایا اس بنیاد پر کہ وہ تقلیدی ذہن ہے, اور اس تقلیدی ذہن کی وجہ سے آپ کو بات سمجھنی مشکل ہو رہی ہے, اور خود آپ جو ہے وہ اپنے اساتذہ کی بات کو بےعینی مان رہے ہیں اور اس پہ جو ہے وہ ایمان لا رہے ہیں, تو یہ کیا؟
میں ایمان تو نہیں لاتا, ان کی بات کو پرکھتا ہوں, جانچتا ہوں, اسی طرح جس طرح دلائل کی بنیاد پر باقی اہل علم کی بات کو جانچتا ہوں.
ان کو دلیل بھی بناتے ہیں, جیسے ابھی آپ دلیل کے طور پر پیش کر رہے ہیں.
دلیل کے طور پر پیش نہیں کیا, میں نے صرف توجہ دلائی تھی کہ اگر آپ نے کٹہرے میں کھڑا کرنا ہے تو کچھ اور بزرگوں کو بھی کھڑا کر لیں. یعنی یہ رائے میری نہیں ہے محض, لیکن میں اس رائے کو ٹھیک سمجھتا ہوں. یعنی دلائل کی بنیاد پر میں نے اس کو قبول کیا. جن معاملات میں میں ان کی رائے پہ قائل نہیں ہو سکا اس کی دسیوں مثالیں موجود ہیں, قرآن کی تفسیر میں موجود ہیں, میری کتاب میزان میں موجود ہیں. یعنی آپ دیکھیے میرے جلیل القدر استاد مولانا امین حسن اصلاحی کی بہت ہی اچھی کتاب ہے دعوت دین اور اس کا طریقہ کار, میں نے قانون دعوت میں کم و بیش پوری کتاب کی تردید کر دی. میرا زاویہ نظر بالکل مختلف ہے اس معاملے میں. میراث کو کیسے سمجھنا ہے, اس قانون کی کیا نوعیت ہے, تدبر و قرآن میں بھی پڑھ لیجئے, میرے ہاں بھی پڑھ لیجئے, دسیوں مقامات ہیں. یعنی اگر آپ یہ مرتب کرنا چاہیں کہ میں نے اپنے جلیل القدر اساتذہ سے کہاں کہاں اختلاف کیا ہے, تو ایک اچھی خاصی کتاب مرتب کی جا سکتی ہے. تو اس وجہ سے یہ تقلیدی ذہن نہیں ہے. یعنی تقلیدی ذہن کا یہ مطلب نہیں ہوتا کہ آپ نے ہر بات کو رد کر دینا ہے. جو بات دلیل کی بنیاد کے اوپر قابل قبول ہوگی قبول کی جائے گی, جو نہیں قابل قبول ہوگی اس کے بارے میں آپ توقف کا رویہ اختیار کر لیں گے, اور جو آپ کی رائے ہے اس کو آپ بیان کر دیں.
اس میں مسئلہ پھر وہی آ گیا نا کہ اگر وہ تو کوئی رائے اختیار کرے اپنے اکابر کی, اپنے بڑوں کی, اور بلکہ اس کے ساتھ ہی آپ کے ساتھ بھی یہ مسئلہ ہے کہ آپ, یعنی آپ نے جیسے دو مثالیں دی کہ میں نے اپنے بزرگوں سے اختلاف کیا, اپنے جو استاد ہیں ان سے اختلاف کیا, تو یہ انفرادیت کا شوق نہیں کہ آپ نے اختلاف ہی کرنا ہے؟ یعنی ادھر سے بھی آپ نے سب سے اختلاف کیا کہ
مختلف بات سارے کرنا آپ کا شوق ہے سر,
آپ کے مختلف ہیں ادھر سے, یعنی دیوبندی ہو بریلوی ہو, یعنی آپس میں تو چلو یہ ان کا اختلاف ہوتا ہی ہوتا ہے, لیکن آپ کے بارے میں تو سارے متفق ہیں کہ آپ جو ہے وہ غلط کام کر رہے ہیں اور دین کا غلط فہم آپ نے سمجھا ہے, تو یہ, اور اپنے اپنے اساتذہ سے بھی آپ اختلاف کر رہے ہیں, تو یہ کیا کوئی انفرادیت کا شوق ہے یا کیا وجہ کیا ہے اس کی؟
اس کا جواب تو میں بہت پہلے دے چکا ہوں. جب یہ نشست شروع ہوئی تو اس وقت میں نے عرض کر دیا تھا کہ میں ایک طالب علم ہوں, اور طالب علم کے طریقے کے اوپر میں سمجھوں گا. اگر میری سمجھ میں میرے استاد کی بات آ گئی ہے تو سر تسلیم خم, نہیں سمجھ میں آئی تو جو میری بات سمجھ میں آئے گی وہ میں دلائل کے ساتھ بیان کر دوں گا. اصل میں دیکھیے اسی کو میں کہتا ہوں تقلیدی ذہن. تقلیدی ذہن کیا ہوتا ہے, یعنی آپ یہ دیکھتے ہیں کہ دوسرے لوگ کیا بات کہہ رہے ہیں. وہ اگر آپ کے اکابر ہیں, وہ آپ کے اساتذہ ہیں, تو پھر آپ ان سے اختلاف کی جسارت نہیں کرتے. میں اسی چیز کو ختم کر دینا چاہتا ہوں. میرے نزدیک ہمارا ذہن ایک طالب علم کا ذہن ہونا چاہیے. طالب علم استدلال کی بنیاد پر چیز قبول کرتا ہے, استدلال کی بنیاد پر رد کر دیتا ہے. دوسرے کو حق حاصل ہے کہ وہ استدلال کی بنیاد پر اس کی بات کی غلطی واضح کر دے.
میں تو کہتا ہوں کہ اسلامی حکومت ہوتی نا تو آپ کو قید کی سزا تو کم ہے, تو آپ خود یہ نا وہ اعلیٰ سزا ملنی چاہیے تھی جو آپ نے قرآن مجید کے ساتھ حشر کیا ہے.
اور یہ آپ کا مسئلہ بھی ہے, آپ جو اصول آپ بیان کرتے ہیں اس پہ عمل نہیں کرتے.